तेस्रो वचन मैले तपाईँलाई दिँदैछु अनि यसको अर्को चौथो चोटि पनि हुनेवाला छ। त्यसकारणले आज हामी तेस्रो वचनलाई हेर्नेछौँ अनि मेरो विषय आजको ख्रिस्टको विजय आगमन र अन्तको दिन। अब यहाँनिर ख्रिस्टको विजय आगमन भन्दाखेरि येशु प्रभु अब आउँदै गर्नुभएको, त्यस कारण तपाईँलाई एउटा अर्को रहस्य भन्नु। अस्तिको चोटि मैले भनेको कुरा कतिजनाले सुन्नुभयो, याद गर्नुभयो मलाई थाहा छैन। मैले धेरै कुरा भनेको थिएँ, सायद कसैलाई चाहिँ त्यसको केही केही के भन्छ त्यसलाई के केही अर्थै नलाग्न पनि सक्छ, किनभने मैले छिटो छिटो धेरै कुरा गरेको थिएँ। किनभने अन्तको दिनमा के घटनाहरू हुन्छन्, के कुराहरू कहिले कहिले हुन्छन्, किनभने हामीलाई ती सबै कुराको बारेमा थाहा छैन। अब ती सबै कुरा त्यति महत्त्वपूर्ण नहोला, तर बाइबलमा सबै भनिएको छ, त्यही कारणले हामीले जे कुरा बाइबलमा छ त्यो कुरा बुझ्नुपर्छ, त्यो कुराको बारेमा हामीलाई ज्ञान हुनुपर्छ, त्यसले हामीलाई उत्साह दिनुपर्छ, त्यसले हामीलाई तयार बनाउनुपर्छ, होइन त्यो कुरा। त्यसैले ख्रिस्टको विजयी आगमन, अब आज तपाईँलाई यसको बारेमा मैले प्रकाशको पुस्तकबाट पढ्दैछु, प्रकाशको पुस्तकमा अनि 19 अध्यायबाट 11-16 पद पहिला तपाईँलाई यो वचन पढ्न चाहन्छु। पुरै प्रकाशको पुस्तकबाट तपाईँलाई सिकाउने इच्छा छ, किनभने अन्तमा हुने कुराहरूको बारेमा त्यहाँ लेखिएको छ। हामीले प्रकाशको पुस्तकको सुरु 2 र 3 अध्यायतिर 7 मण्डली भनेर पढेका थियौँ पहिल्यै, कतिजनालाई याद छ। अनि आज हामी चाहिँ येशु प्रभुको विजयी आगमन र त्यो अन्तको दिन, त्यो अन्तको दिन, त्यो भयानक येशु प्रभुको दिन पनि भनिन्छ। सर्वप्रथम म 19:11 पढ्न चाहन्छु। मैले स्वर्ग खोलिएको देखेँ। यो लेख्ने व्यक्ति चाहिँ प्रेरित युहन्ना, जब उनी पत्मसको टापुमा एक प्रकारले कैद गरिएका थिए, उनलाई फालिएका थिए, सताइएर त्यहाँ मरुभूमिमा फालिएका थिए, त्यतिखेर उसले परमेश्वरमा दर्शन देखेको कुरा प्रकाशको पुस्तक लेखेका छन्। त्यसमा चाहिँ पछि हुन आउने कुराहरू सबै उनले येशु प्रभुबाट दर्शन पाएका छन्। त्यो दर्शनलाई यहाँ लेखिराखेका छन्। उनी स्वर्गमा खोलेको ढोकाभित्र पसेको कुरा पनि उनले गरेका छन्। अनि जुन चाहिँ तपाईँले सायद 4 अध्यायमा तपाईँले देख्नुहुन्छ, उहाँ 4 अध्यायमा उहाँ स्वर्गभित्र पसेको। एनिवे, यहाँनिर म तपाईँलाई सरसर्ती पढ्न चाहन्छु। मैले स्वर्ग खोलिएको देखेँ अनि हेर, एउटा सेतो घोडा अनि त्यसमाथि बस्नुहुने चाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ, अनि उहाँले धार्मिकता र इन्साफ र युद्ध गर्नुहुन्छ। धार्मिकतामा इन्साफ र युद्ध गर्नुहुन्छ। येशु प्रभु संसारमा आउने उहाँ चाहिँ उहाँको न्यायमा, उहाँको प्रतिज्ञा जे भन्नुभएको कुरा पुरा गर्ने कुरामा उहाँ विश्वासयोग्य, र उहाँको चरित्रमा उहाँले कसरी काम गर्नुहुन्छ त्यो कुरामा उहाँ सत्य। त्यस कारण उहाँ के कुरामा भन्दा धार्मिकतामा इन्साफ गर्ने र युद्ध गर्ने कुरामा उहाँ विश्वासयोग्य र सत्य हुनुहुन्छ, भनेको मतलब त्यसको बारेमा जे भनिएको छ यथार्थ त्यही हुनेवाला छ। त्यो कुरा चाहिँ यो पदमा हामीले सरसर्ती हेर्छौँ। दोस्रो कुरा चाहिँ यहाँनिर 12 पद, प्रकाश 19:12, अनि 12 पदमा उहाँका आँखा आगोका ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै मुकुट थिए, उहाँका एउटा नाउँ अङ्कित, उहाँमा एउटा नाउँ अङ्कित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। येशु प्रभुको त्यतिखेरको अवस्था, उहाँको आँखा चाहिँ आगोको ज्वाला जस्तो थियो। तपाईँले यो कुरा उहाँ यहाँनिर हामीले आजको कुरामा येशु प्रभुको त्यो विजय आगमनमा येशु प्रभु कुन रूपमा आउँदै हुनुहुन्छ, उहाँ कस्तो हुनुहुन्छ, यसको बारेमा विशेष यहाँ वर्णन गरिएको छ। अनि यो कुरो महत्त्वपूर्ण छ, किनभने येशु कस्तो हुनुहुन्छ वास्तवमा। किन पहिला आएको येशु त गाईको गोठमा जन्मिनु भयो, एउटा हम्बल, नम्र, होइन, दया र छुट्टै किसिमले आउनुभयो, होइन। अब आउने येशु चाहिँ कस्तो हुनुहुन्छ, हामीले त्यसलाई धेरै ध्यान दिएर हेरौँ। यहाँनिर एउटा कुरा के छ भने उहाँको शिरमा धेरै मुकुट, एउटा मात्रै होइन, मुकुट भनेको थाहा छ राजाको शिरमा लाउने जस्तो, होइन। अहिले पछि त्यसको बारेमा अलिकति वर्णन हामी गर्नेछौँ। उहाँमा एउटा नाउँ अङ्कित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। यसले के भन्छ भने उहाँ को बारेमा कसैलाई पनि उहाँलाई जाँच्न सक्ने, उहाँको बारेमा बुझ्न सक्ने अरू कोही छैन भन्ने कुरा देखाउँछ। किनभने उहाँ कुन प्रकारको शक्तिशाली हुनुहुन्छ त्यो उहाँलाई मात्रै थाहा छ। 13 पद हामी पढ्नेछौँ, प्रकाश 19:13 उहाँले रगतमा चोबलिएको पोसाक पहिरनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। अब यहाँनिर तपाईँले देख्नुहुन्छ उहाँले त्यतिखेर पहिरेको वस्त्र चाहिँ रगतमा चोबिलिएको, पुरै रगतमा डुबा, कहिले सुन्नु भएको थियो यो? येशु प्रभु जो शक्तिमा आउनुहुन्छ उहाँले लगाएको वस्त्र हो, जो तपाईँले यसैया 6 अध्यायमा यसैयाले देखेको दर्शन पनि येशु प्रभुकै दर्शन हो। त्यहाँ वस्त्रको कुरा गरेको छ, त्यो वस्त्रले चाहिँ पुरै मन्दिर ढाकेको कुरा छ, त्यही वस्त्र यहाँ चाहिँ रगतमा चोबलिएको देखिएको छ। अनि उहाँको नाउँ चाहिँ परमेश्वरको वचन थियो, अनि त्यो भनेको चाहिँ उहाँ सबै कुरालाई प्रकट गर्न सक्ने, बुझाउन सक्ने हुनुहुन्छ। अब यहाँनिर 14 पद, प्रकाश 19:14, स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरी सेता घोडामा चढेर उहाँको पछि पछि लागे। यहाँनिर के भनाइ छ भनेदेखि तपाईँले एकैछिनमा म यसको बारेमा बताउँछु। यी सेनाहरू चाहिँ को हुन्? यी सेता घोडा चढेर आउनेहरू वास्तवमा सन्तहरू, वास्तवमा ती विश्वास गरेर उहाँबाट जीवन पाएकाहरू जो चाहिँ ऱ्याप्चरमा परमेश्वरको राज्यमा गएका हुन्छन्, स्वर्गमा गएका हुन्छन्। उनीहरूसँगै फेरि येशूसँग उनीहरू फर्केर घोडा चढेर आउँछन्। त्यो कुरा चाहिँ हामी यहाँ देख्छौँ। अब यहाँनिर प्रकाश 19:15, जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ। अब यहाँ उहाँकै येशूकै कुरा यहाँ पनि सुन्नुहोस्, उहाँको मुखबाट निस्किने तरवार भनेपछि त्यो त्यसले नकाटिने कुरा केही पनि छैन, र उहाँले फलामको दण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान परमेश्वरका क्रोधको दाख कुण्ड उहाँले कुल्चनुहुन्छ। अब यहाँनिर यो दाख कुण्डको बारेमा परमेश्वर सर्वशक्तिमान परमेश्वरको क्रोध, यो सबै कुराको बारेमा बुझ्यो भनेदेखि धेरै गहिरो कुरा छ, सायद आज त्यति भ्याउँदैनौँ। यो दाख कुण्ड भनेको चाहिँ अङ्गुरको भाँडामा अङ्गुर मिच्ने, पहिला पहिला, अहिले त मिसिनले गर्छ यो वाइन बनाउने ठाउँमा अङ्गुर ल्याएर भाँडामा हालेर खुट्टाले मिच्ने, अनि त्यो ठुलो भाँडामा धेरै अङ्गुर राखेर रा, त्यहाँ बेसरी कुल्चिँदाखेरि के हुन्छ, पुरै कुरा चाहिँ रातो हुन्छ नि होइन? अनि त्यो कुल्चिने जस्तो चाहिँ उहाँको त्यो क्रोधले, त्यो क्रोधमा चाहिँ उहाँमा त्यो क्रोधले चाहिँ त्यो त्यो अब यहाँ कुल्चिएको केलाई तपाईँले, यो इन्ट्रेस्टिङ छ, त्यो रगत के हो, कसको रगत हो यो? द्याट्स इन्ट्रेस्टिङ, किनभने उहाँ चाहिँ युद्ध गर्न आउँदै हुनुहुन्छ, उहाँ न्याय गर्न आउँदै हुनुहुन्छ, यो कुरा तपाईँले बुझ्नुहोस्। त्यसैले येशू प्रभु यो घोडामा, सेतो घोडामा, यो प्रकाश 19 आउँदै हुनुहुन्छ। उहाँ चाहिँ पहिलाको जस्तो निरीह, हम्बल, नम्र हुनुहुन्न, उहाँ शक्तिशाली, सामर्थ्य, रिसालु हुनुहुन्छ, उहाँ क्रोधमा आउनुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ, त्यो कुरो यहाँ देखिन्छ। अर्को प्रकाश 19:16, उहाँका पोसाक र तिग्रामा राजाहरूका राजा र प्रभुहरूका प्रभु अङ्कित छ। उहाँको पोसाक र तिग्रामा, उहाँ राजाहरूका महाराजा, किनभने उहाँ नै सर्वशक्तिमान हुनुहुन्छ। अघि त्यो मुकुटको कुरा गर्दै गर्दाखेरि हाम्रो नेपाली भाषामा चाहिँ संप्रभुता, सर्वभौम सत्ता सम्पन्न यो शब्द चलाउँछन्, अङ्ग्रेजीमा सबर्निटी भन्छ, भनेको चाहिँ त्यस्तो खालको शक्ति उहाँभन्दा माथि अरू कोही छैन, उहाँ नै पहिलो शक्ति, सबै निर्णय गर्न कसैलाई सोध्नु परेन, उहाँलाई कसैले कन्ट्रोल गर्दैन, उहाँले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ, त्यसलाई संप्रभुता सम्पन्न, जस्तो कुनै पनि देश सर्वभौम सत्ता सम्पन्न छ भने अरू देशसँग केही सोध्नु पर्दैन, आफू स्वतन्त्र हुन्छ। तर येशू प्रभु जो परमेश्वर हुनुहुन्छ उहाँ सर्वभौम सत्ता सम्पन्न, सबै अधिकार उहाँमा छ, अनि त्यो कुरो हामी मुख्य देख्दछौँ। अनि यहाँ 16 यही 16 पदसम्म हामीले हेर्दै थियौँ। तपाईँलाई यहाँ एक दुईवटा कुरा यसको बारेमा भन्न चाहन्छु। अब यहाँनिर तपाईँले येशू प्रभु चाहिँ भर्खरै हामीले यो 11 पदमा के पढ्यौँ भने, स्वर्ग खोलिएको देखे अनि हेर एउटा सेतो घोडा अनि त्यसमाथि बस्नुहुने चाहिँ विश्वासी र सत्य भनिनुहुन्छ, अनि उहाँले धार्मिकताको इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँको पछि पछि चाहिँ सेता मलमल लगाएका उहाँका सेनाहरू पनि सेतो घोडामा आउँछन्। उहाँ चाहिँ आउँदै हुनुहुन्छ, उहाँको दोस्रो आगमन। अब तपाईँलाई यहाँ भन्नुपर्ने कुरा चाहिँ यो दोस्रो आगमनको कुरो बारेमा जुन चाहिँ प्रकाशको पुस्तक 19:11 भनेको छ, यो चाहिँ येशु प्रभु तपाईँ र मलाई लिन आउने, जो हामीले ऱ्याप्चरको बारेमा कुरा गरेको थियौँ, यो भइसक्या हुन्छ पहिला नै। तपाईँलाई के छ, मैले अस्तिको हप्ता अलिअलि बताएको थिएँ, ऱ्याप्चर पहिला हुन्छ। सबै विश्वास गरेका, येशुमा जन्म पाएका, पवित्र जीवन जिएका, परमेश्वरलाई प्रभु मानेका र परमेश्वरको आज्ञा पालन गरेर बसेकाहरू एकैचोटि खिचिन्छन्, चुम्बकले जस्तै एकैचोटि बादलमा लगिन्छन्। अनि उहाँको राज्यमा, उहाँ बेमा सिट भन्छ त्यसलाई, उहाँको न्याय हुन्छ, जाँच हुन्छ। त्यो जाँच चाहिँ स्वर्ग नर्क पठाउने जाँच होइन कि, तपाईँहरू मैले गरेको कामको आधारमा मुकुट हामीलाई पनि दिइन्छ, त्यो कुरो बाइबलमा छ। अनि त्यो अनुसारको हाम्रो पदवी हुन्छ, त्यो बाइबलमा छ। तपाईँले कहिले जान्नुभएको थियो यो? तपाईँ विचार गर्नुहोस् है, त्यतिखेर तपाईँको पद कस्तो हुन्छ अहिलेको जीवनले हो, बुझ्नुहुन्छ? त्यस कारणले त्यो विचार गर्नुहोस्। एनिवे, त्यसैले यो येशु प्रभु जो सेतो घोडामा चढेर आउँदै हुनुहुन्छ, सेतो घोडा चाहिँ एउटा लडाइँको घोडा, वार हर्स, त्यो चाहिँ लडाइँको निम्ति आउने घोडा हो। उहाँ लडाइँमा आउँदै हुनुहुन्छ, तरवार, त्यसपछि फलामको दण्डा, त्यसले न्याय गर्नलाई, त्यसले युद्ध गर्नलाई, त्यसले नाश गर्नलाई आउँदै हुनुहुन्छ। त्यो कुरो त्यहाँ छ। त्यसैले यहाँनिर यो ऱ्याप्चर होइन, वास्तवमा पहिलो कुरो चाहिँ ऱ्याप्चर अथवा हामी उठाइ लैजाने, त्यो कुरो भइसकेको छ। त्यसपछि यो पृथ्वीमा 7 वर्षसम्म ट्रिबुलेसन भन्छ, सङ्कष्टको समय हुन्छ। त्यो बेलामा यहाँ क्रिस्चियनहरू एउटै पनि हुँदैनन्, यहुदीहरू हुन्छन्। वास्तवमा अहिले यहुदी इजरायलीहरू जतिजना छन्, याकुबका सन्तान, जुन कुलबाट येशु प्रभु जन्मिनु भयो, जसलाई परमेश्वरले पवित्र जाति भनेर अब्राहमदेखि प्रतिज्ञा गर्नुभयो, तिनीहरू यहाँ हुन्छन्। त्यो समय उनीहरू कतिले येशुलाई विश्वास गर्छन्, अरूले पनि गर्छन्, त्यो सङ्कष्टको समयमा, अनि उनीहरू मुक्ति पाउँछन्। तर सङ्कष्टको समय दुई भागमा हुन्छ, अनि पहिलो 3.5 वर्ष, अर्को 3.5 वर्ष। यसको बारेमा आज म तपाईँलाई भन्न समय लिन चाहन्न, तर मैले केवल आजको विषयमा जान्छु। त्यसैले ऱ्याप्चर भइसकेपछि विश्वासीहरू स्वर्ग गइसकेपछि परमेश्वरसँग हुन्छन् उनीहरू, अनि यहाँ पृथ्वीमा चाहिँ केवल परमेश्वरलाई नचिन्ने मात्रै हुन्छन् यहुदी पनि, तर त्यो सङ्कष्टको बेलामा धेरैले उहाँलाई विश्वास गर्छन्। अनि यहाँनिर लडाइँ सुरु हुन्छ। यहाँ अर्को तपाईँले प्रकाशको पुस्तकको 6 अध्याय, तपाईँले म यहाँ प्रकाशको पुस्तकको 6:2 तपाईँलाई म पढ्न चाहन्छु। त्यहाँ पनि एउटा घोडा चढेको कुरा छ। सी, बाइबल पढ्दाखेरि जहिले पनि ध्यान दिनुपर्छ, अल्छी भएर पढ्यो भनेदेखि काम लाग्दैन। तपाईँ र मलाई अल्छी हुनु हुँदैन, हामीले एकदम जाँगरी हुनुपर्छ, एकदम ध्यान दिनुपर्छ, एकदम। त्यही कारण तपाईँलाई यहाँ बस्दाखेरि कमसेकम त्यो भिडियो पनि खोलेर बस्नुहोस् भनेको। अनि तपाईँले के हुन्छ, तपाईँको ध्यान चाहिँ केन्द्रित हुन्छ यहाँनिर के छ। अनि मैले हेरेँ, प्रकाशको पुस्तक 6:2, मैले हेरेँ अनि हेर एउटा सेतो घोडा, अनि त्यसमाथि बस्नेसँग एउटा धनु थियो, अनि उसलाई एउटा मुकुट दियो, अनि ऊ जित्तै जित्तै र जित्नलाई अघि बढ्यो। वास्तवमा यो सेतो घोडा चढ्ने प्रकाश 6:2 यो येशु ख्रिस्ट होइन, यो चाहिँ त्यतिखेरको संसारिक शासक हो, अथवा एन्टाइ क्राइस्ट पनि हुनसक्छ। त्यसैले त्यो कुरा, त्यसै सेतो घोडा मात्रै भनेर पनि हुँदैन। तर मैले के भन्दै थिएँ, त्यो ऱ्याप्चरको समयमा यो पृथ्वीमा लडाइँ सुरु हुन्छ, गग मेगग भन्ने छ, अनि कति 10-12 देशहरू, विशेष गरी यो मिडल इस्टको, मिडल इस्ट अहिले मध्य पूर्व के भन्छ अहिलेको, यो अहिले नै भइरहेछ नि, इजरायलको विरुद्धमा सबै देशहरू मिल्दैछ, अनि रसिया, अनि वास्तवमा त्यो यो भविष्यवाणीमा के छ भनेदेखि, उत्तरबाट एउटा सेना आउँछ, सबै सेना मिलेर लडाइँ गर्छ। तर पनि यहाँ बाइबलमा के छ भने, इजरायललाई हराउन पनि सक्ला, तर निमिट्यान्न बनाउन सक्दैन, परमेश्वरले फेरि सहायता गर्नुहुन्छ, अनि तिनीहरू सबै नाश हुन्छन्, बाइबलमा त्यो छ, बुझ्नुहुन्छ? इन्ट्रेस्टिङ कुरा छ, संसारिक तवरले जे जे भइरहेछ, परमेश्वरको तवरमा छुट्टै कुरा छ। त्यसैले हामी त्यो ऱ्याप्चर कुरा गरिरहेको छैन यहाँनिर, यो कुरो तपाईँलाई विचार गर्नुहोस्। अब येशु प्रभु आउँदाखेरि चाहिँ, अब यो 7 वर्षको ट्रिबुलेसन सिद्धिन लागिसकेका हुन्छ, अब उहाँ आएर चाहिँ युद्ध गर्नुहुन्छ। अघि हामीले 11 के पढाएको थियौँ, युद्ध गर्न र इन्साफ गर्न, इन्साफ गर्न र युद्ध गर्न, धार्मिकतामा गर्नुहुन्छ उहाँको इन्साफ। अनि यो युद्धमा चाहिँ उहाँको सेनाहरू जो उहाँको पछि पछि आउँछन् नि, उनीहरूले लड्ने होइन। कुनै पनि देशको लडाइँमा के हुन्छ, सेनाहरू लड्छ मर्छ। यहाँ येशु प्रभुको लडाइँ हो, उहाँले त एकचोटि फुकेपछि सिद्धियो नि होइन, सबै विध्वंस हुन्छ, बुझ्नुभयो? त्यस कारण त्यो कुरो हामीले बुझ्नु पर्यो। त्यसैले यहाँनिर के छ, उहाँलाई लिन आउनुहुन्छ, के अरे ऱ्याप्चरको बेलामा चाहिँ के हुन्छ, येशु ख्रिस्ट चाहिँ हामीलाई, हामी जति उहाँलाई विश्वास गरेका छौँ, अनि पहिले नै हामी ऱ्याप्चर चाहिँ भइसकेको छ। पहिला कुरा बुझ्नुहोस्, आजको जुन विषय पढिराखेको छौँ त्यो चाहिँ ऱ्याप्चरको भन्दा पहिलाको कुरा भयो, के अरे ऱ्याप्चर भन्दा पछिको कुरा भयो होइन। अनि यहाँ प्रकाश उन्नाइस लेखेको 29 भयो, 19 को 11 उहाँ युद्धको निम्ति आउनुहुन्छ र सन्तहरू उहाँसँग आउने छन्, उहाँ आउनु भएर उहाँका शत्रुहरू सबैलाई नष्ट गर्नुहुन्छ। यहाँ सन्तहरू भनेको चाहिँ ख्रिस्टमा जीवन पाएर ऱ्याप्चर भएर स्वर्गमा गएकाहरू, उनीहरू अब येशूसँग फेरि आउँछन्। अनि त्यसपछि उहाँ संसारमा आउनु भएपछि युद्ध गरेर सम्पूर्णलाई नष्ट गर्नुहुन्छ। अनि हामीलाई थाहा छ त्यतिखेर सैतानलाई पनि साङ्लाले बाँधेर पिँध नभएको खाल्टोमा 1000 वर्ष राखिदिनुहुन्छ, अनि 1000 वर्ष येशु प्रभु शासन गर्नुहुन्छ। त्यसकारणले यो दोस्रो आगमन जो शक्तिमा पराक्रममा यसरी आउनुहुन्छ, त्यो बेलामा चाहिँ शत्रु सबैलाई नाश गर्नलाई र उहाँको आफ्नो राज्य स्थापना गर्नलाई, उहाँको राज्यमा उहाँको इच्छा पालन नगर्ने कोही त्यहाँ रहन सक्दैनन्, कोही रहने छैनन्, सबैलाई आगोको तलाउमा फालिसकिएको हुनेछ सम्पूर्णलाई। त्यही कुरा छ, जब येशूप्रभु आउनुहुन्छ नि, जतिले विश्वास गरेका छन् नो सेकेन्ड चान्स, बुझ्नुहुन्छ? यो आगमन पछि चाहिँ क्षमा माग्ने चान्स छैन। बाइबलले के भन्छ, सबैले उहाँलाई प्रभु भनेको हुन्छ, सबैको घुँडा टेकेको हुन्छ, तर क्षमा पाउँदैनन्। उनीहरूले जे गरेका छ त्यो पापको सट्टामा दण्ड पाउँछन्। त्यस कारण यो कुरो क्लियर गर्नुपर्छ। त्यसैले आज जुन विषयमा हामी हेरिराखेका छौँ, यो चाहिँ येशु प्रभुको आगमन शक्तिमा लडाइँको लागि, इन्साफको लागि आउनुहुन्छ र संसारमा 1000 वर्ष शासन गर्दाखेरि चाहिँ सबै विश्वासीहरू हुन्छन्, कोही पनि अविश्वासीहरू जति जम्मै विश्वास नगर्ने, येशुको सुसमाचार नस्वीकार्नेहरू जम्मै आगोको भट्टीमा फालिसकेका हुन्छन्, मान्छेहरू पनि सम्पूर्ण कुरा। त्यो कुरो बाइबलमा छ, त्यही कुरो नाशको कुरा छ। त्यसैले प्रकाश 19:11-16 पढेर हामी राजाहरूका महाराजा, प्रभुहरूको प्रभु, विजय आगमनबारे कसरी उहाँ आउनुहुन्छ भन्ने कुरा हामीले हेर्छौँ। अनि आजको पाठको उद्देश्यको बारेमा तपाईँलाई अलिकति भन्न चाहन्छु, कन्फ्युज नहुनुहोस्। मैले सबै डिटेलमा बताउन नभ्याए पनि अर्को हप्ता पनि म यसलाई हेर्छौँ, तर सकेसम्म ध्यान दिनुहोस्। आजको विषयको उद्देश्य भनेको चाहिँ त्यो येशु प्रभुको दोस्रो आगमन, त्यो प्रलय र भयानक न्यायको दिन, सबै विरोधीहरूमाथि ख्रिस्टको अन्तिम विजय सम्बन्धमा बाइबलले कसरी वर्णन गरेको छ र यसले हामीलाई ख्रिस्टको धार्मिकता, सार्वभौमिकता र क्रोधलाई साथै उहाँले गर्नुहुने पापको न्याय र युद्धबारे प्रष्ट पार्नेछ। आजको विषयमा हामीले ती कुराहरू हेर्छौँ आज र आउने हप्तामा। यी बाइबलका खण्डहरूबाट आउँदै गरेको न्यायको चेतावनीको रूपमा मात्र होइन, तर उहाँमा हामीले कस्तो विश्वासले विश्वास गर्नुपर्छ, विश्वासको लागि आह्वानको रूपमा पनि हामीलाई उत्साह दियोस्, साथै आउने क्रोधबाट बच्न आज येशु मार्फत दिएको अनुग्रह र दयालाई अँगाल्न मद्दत गरोस्। यो अन्तिम भनेको यो दुईवटा कुरा याद गर्नुहोस्, उहाँमा चाहिँ विश्वासमा हामी आउन सकौँ, अनि येशुको क्रोधबाट बच्नलाई चाहिँ अनुग्रहको सुसमाचार जो ख्रिस्ट मार्फत आउँछ, उहाँमा विश्वास गरेर हामी यी सबै कुराबाट बचेर उहाँको छोराछोरी हुन सक्छौँ, त्यो कुरा हुन मद्दत गर्छ। अर्को उद्देश्य चाहिँ विश्वासीहरूलाई प्रभुसँग हिँड्नमा बलियो बनाउन र उहाँहरूलाई अरूलाई पहिलो पटक ख्रिस्टमा विश्वास गर्न प्रोत्साहन दियोस् भन्ने हो। हामी जो विश्वासी छौँ, हामी अझै बलियो विश्वासमा उहाँसँग हिँड्न सकौँ दिनदिनै। अनि अर्को चाहिँ विश्वासै नगरिसकेकाहरू जो पनि होस्, तपाईँको नजिकको मान्छे, टाढाको मान्छे, उनीहरूलाई ख्रिस्टमा पक्का विश्वास गरेर उहाँको राज्यमा प्रवेश गर्ने मौका मिलोस्, त्यसको लागि प्रोत्साहन मिलोस्, तपाईँ र मलाई उत्साह मिलोस्, हामी जुन विश्वासमा छौँ, तपाईँ र मलाई परमेश्वरको योजनाको कुरा बुझेर आनन्द लागोस्, किनभने हामी त्यो दिनको पर्खाइमा छौँ। यो हुनेवाला छ, लिटरल भनेको चाहिँ जे भनेको छ त्यही अनुसारको यो हुनेवाला छ। सो येसुको विजयी आगमन, यी पदहरूमा येसु ख्रिस्टको महिमामा आगमन र उहाँको आफ्नो सम्पूर्ण शक्ति र सामर्थ्यमा संसारको भयानक न्याय गर्नुहुने कुराहरू हामी प्रष्ट देख्दछौँ। अघि हामीले पढेको पदहरूमा तपाईँले त्यो देख्नुहुन्छ। आज केवल हामीले दुईवटा पद अथवा तिनवटा पद हेर्छौँ, अनि त्यो चाहिँ 11, 12, 13 सायद, बाँकी 14, 15, 16 चाहिँ अर्को हप्ता हामी हेर्छौँ। हामी त्यो दिनको पर्खाइमा छौँ, कुनै पनि समय त्यो दिन आउन सक्छ, किनभने त्यो समयको बारेमा कसैलाई थाहा छैन। यो गएको चोटि पनि हामीले हेरिसकेका छौँ, संसारमा भइरहेका सबै खाले जुन चिन्हहरू भइराखेका छन् बाइबलले भनेका कुराहरू अनुसारको, संसारको अहिलेको जुन परिस्थिति र परिवर्तन छ, विशेष गरी कसरी उनीहरू चाहिँ खराबीमा व्याप्त भएका छन्, ती कुराहरूकै नियमहरू बनाइराखेका छन्, परमेश्वरलाई निन्दा गर्ने खालका कामहरू भइराखेका छन्, अब त्यसको उदाहरणहरू प्रशस्त छन्, अनि त्यो खालको कुराहरू देखाउँदाखेरि के सङ्केत गर्छ भने यो उहाँ आउने यो न्यायको दिन, यो अन्तिम दिन त्यो नजिक छ, कुनै पनि बेला आउन सक्छ, अनि त्यो अन्तको भयानक दिन निश्चय नै आउँछ। त्यस कारण हामीले यसको बारेमा सोच्नु, विचार गर्नु, तयार हुनु चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। यो दिन कसरी आउँछ भन्ने बारे बाइबलमा प्रष्ट उल्लेख गरिएको छ, यो दिन छिटो आउन सक्छ। त्यसैले हामीले सोचे भन्दा, हामीले कल्पना गरे भन्दा, हामीले विचार गरे भन्दा यो भिन्दै किसिमले आउँछ, कसैलाई पनि थाहा छैन। त्यही कारणले बाइबलमा घरिघरि के भन्छ, हामी सधैँ तयार भएर रहनुपर्छ, होइन, सधैँ तयार भएर रहनुपर्छ। एउटा मत्तीको पुस्तकमा येशु प्रभुले भन्नुहुन्छ, त्यो एउटा मालिकले चाहिँ नोकरलाई घरमा अरूलाई खानासाना खुवाउने काम जिम्मा दिएर जान्छ, अनि त्यो मान्छे चाहिँ नो मालिक अहिले आउँदैन भनेर मजाले मोज मजामा समय बिताइरहेको छ, आफ्नो काम चाहिँ राम्रोसँग गर्दैन। त्यसपछि मालिक आइपुग्दाखेरि चाहिँ उसले चाहिँ काम नगरेको भेट्टाएपछि उसलाई चाहिँ दण्ड दिइन्छ। त्यसकारणले त्यो अवस्था, किनभने त्यो नोकरलाई चाहिँ थाहै थिएन, उसले चाहिँ होसियारी थिएन, ऊ तयारी थिएन। अनि त्यहाँ येशु प्रभुले सिकाउनु खोजेको कुरा चाहिँ, येशु प्रभु आउने समयको बारेमा चाहिँ कसैलाई थाहा छैन, त्यसले हामी होसियारी हुनुपर्छ। 10 कन्यामा 5 कन्याको बारेमा पनि उनीहरू चाहिँ तयार थिएनन् भन्ने कुरा हामीले पढिसकेका छौँ। अब उहाँको आगमन जस्तो पहिलाको जस्तो खालको हुँदैन भने, मैले अघि पनि सम्झाइसकेँ, पहिला चाहिँ हम्बल, एकदमै नम्रतामा आउनुभयो, होइन, क्षमा दिन आउनुभयो, प्रेम देखाउन आउनुभयो, मान्छेलाई बचाउन आउनुभयो, मान्छेको निम्ति बलिदान हुन आउनुभयो, अब बलिदान हुन आउनुहुन्न, अब उहाँ चाहिँ शासन, अब चाहिँ उहाँ न्याय गर्न, इन्साफ गर्न। अनि इन्साफको मतलब चाहिँ के हो थाहा छ, खराब र अपराध र धार्मिकता छुट्याउने, अनि अपराधीलाई दण्ड दिने, त्यसलाई इन्साफ भन्छ। यहाँ चाहिँ इन्साफ छ भनेको मतलब चाहिँ त्यहाँ जे भनेको छ त्यस्तै कुरा हुन्छ, निष्पक्ष इन्साफ, किनभने उहाँ विश्वासयोग्य हुनुहुन्छ। यो कुरो एकदमै महत्त्वपूर्ण कुरा हो, उहाँ छिटै आउनुहुन्छ। अब उहाँ पहिलो आगमन जस्तै विनम्र हिसाबले आउनुहुन्न, तर सम्पूर्ण शक्तिमा सामर्थ्यमा उहाँ आउनुहुन्छ। अनि जुन कुराको बारेमा यहाँ प्रश्न पारिएको छ, यहाँ भनिएको सबै कुरा, अनि वास्तवमा संसारमा भएको सबै अधिकार लिएर उहाँ आउनुहुन्छ। अब उहाँ आउँदा उहाँ चाहिँ पहिलाको जस्तो प्रेम देखाउनलाई आउनुहुन्न, उहाँ चाहिँ क्रोधमा आउनुहुनेछ। अब उहाँको विरोधमा जिउनेहरूलाई उहाँले युद्ध गर्नुहुनेछ, तिनीहरूलाई युद्धमा सिद्धाउनुहुनेछ। अघि तपाईँलाई भनिसके उहाँले गर्ने युद्ध चाहिँ सिपाही लाग्नु पर्दैन, सबै कुरा उहाँले गर्नुहुन्छ, अनि उहाँको तरबार र उहाँको फलामको दण्ड, त्यसलाई जित्न सक्ने केही छैन, त्यो बजारिएपछि त्यहाँ सबै खरानी हुने कुरा हो। जसले उहाँको इच्छा विरुद्ध काम गरेका छन् त्यो अन्तिम भयानक न्यायबाट कोही उम्कने छैन। त्यस दिन एउटा पनि लुकेको गोप्य अदृश्य पाप अथवा कुनै पनि खराबी छ भने त्यो दण्डबाट जोगिने छैन। त्यसको मतलब हरेक कुरा चाहिँ खुल्छ, हरेक कुराको न्याय चाहिँ उहाँले गर्नुहुन्छ। उहाँको दोस्रो आगमनमा उहाँ गधामा होइन, अब आउने यसमा चाहिँ, पहिलाको चोटि के हो उहाँ गधा चढेर जेरुसलेममा जानुभएको थियो, अब उहाँ सेतो चम्किलो घोडा, शक्तिशाली घोडामा चढेर आउनुहुन्छ, जो युद्धको घोडा हो, होइन, शक्तिमा आउनुहुन्छ। अब उहाँ पहिलो जस्तो चाहिँ काँडाको मुकुट होइन, अहिले चाहिँ उहाँ शक्तिको मुकुट, त्यो पनि धेरै मुकुट, अधिकारै अधिकारको, सबै कुरामाथि अधिकारको मुकुट लिएर लाएर आउनुहुन्छ। जुन उहाँको विरुद्ध भएकाहरू चाहिँ अब उहाँको अगाडि जीवन जिउन सक्ने छैनन्, किनभने ती उहाँको विरुद्धमा हुनेहरूको उहाँले जीवन लिनुहुनेछ, तिनीहरूलाई नाश गर्नुहुनेछ। अब आउँदा उहाँहरूको, उहाँ अरूको पिटाइ खाने होइन, पहिलोचोटि आउँदा के भयो, उहाँलाई मान्छेहरूले पिटे पनि होइन, अब त उहाँले जाति जातिहरूलाई, राष्ट्र राष्ट्रहरूलाई उहाँको तरवार र फलामे दण्डीले भस्म पार्नुहुन्छ। त्यो कुरो बाइबलमा छ, बुझ्नुहुन्छ। जब येशू दोस्रो आगमनमा आउनुहुन्छ कति फरक हुनेछ, वास्तवमा उहाँको दोस्रो आगमन र उहाँका न्याय बारे पुरानो नियममा अगमवक्ताहरूले प्रकाश पाएका थिए अनि कतिले लेखेका छन् अनि त्यो कुरा हामी हेर्न सक्छौँ। यसैले अगमवक्ताले त्यो अन्तिम दिन, प्रलयको दिन, जो भयानक दिन, जो येशू घोडा चढेर युद्ध र इन्साफ गर्न आउनुहुन्छ आफ्नो सेनाहरू लिएर, अनि त्यसको बारेमा हामी यसैया 59:15 हामी हेर्छौँ। 59:15-18 तपाईँलाई म यसको बारेमा पढ्न चाहन्छु। सत्य त कहीँ पनि पाइँदैन र दुष्टदेखि अलग बस्ने जोसुकै पनि शिकार बन्छ, अनि परम प्रभुले हेर्नुभयो र न्याय रहेन भनेर उहाँ रिसाउनु भयो। यो पदमा मुख्य के छ भनेदेखि, यहाँनिर येशु प्रभु संसारमा जन्मिएर हाम्रो बलिदान भएर बौरी उठेर स्वर्ग जानु भएको कहिले, 2000 वर्ष अगाडि। यो यसैयाले लेखेको कहिले, येशु प्रभु संसारमा आउनुभन्दा 750 वर्ष अगाडि, भनेपछि आजभन्दा 2760 वर्ष 70 वर्ष अगाडि कुरा हो यो, 2760-70 वर्ष अगाडि, जुन चाहिँ अब आउनेवाला कुराको बारेमा, जुन चाहिँ अहिलेको संसारको बारेमा, जब उहाँले हेर्नुहुन्छ नि अनि त्यहाँ न्याय रहेन भनेर उहाँ रिसाउनु भयो। यो संसारको अत्याचार, संसारको कपटी मान्छेहरू, दुष्ट मान्छेहरू, ठगी मान्छेहरू, झुट मान्छेहरूले परमेश्वरलाई प्रसन्न होइन, क्रोधित बनाउँछ। त्यो कुरो हामी यहाँ देख्दछौँ, उहाँ क्रोधित हुनुभयो, प्रभुले हेर्नुभयो र संसारलाई, यहाँ भनेको कुरा चाहिँ त्यो हो, यो अन्तको संसार, वा आउनै लागेको बेलाको संसार, अनि संसारमा न्याय नदेखेर प्रभु रिसाउनु भयो, त्यो कुरो हामी देख्छौँ। अनि त्यस्तै यहाँ 16 पदमा के छ, कोही रहेन भनी उहाँले देख्नुभयो र कोही मध्यस्थ पनि नभएकोले अचम्म मान्नुभयो, यसर्थ उहाँकै आफ्नै बाहुलीले त्यसको निम्ति उद्धार ल्याउनु भयो, जुन चाहिँ हामीले हामीलाई थाहा छ 2000 वर्ष अगाडि, उहाँकै धार्मिकताले त्यसलाई थाम्नुभयो। त्यसपछि यहाँ के छ 17-मा, उहाँले धार्मिकताको छातीपाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो, उहाँले साटो लिने वस्त्र लगाउनु भयो र जोसलाई पोसाक जस्तै पहिरिनु भयो। यो सबै कुरो उहाँ आफैले गर्नुभयो, त्यसैले धार्मिकताको छातीपाता र उद्धारको टोप उहाँ आफैले पहिरिनु भएको थियो, होइन, उहाँ आफै विरोधी शत्रुहरूलाई त्यसको बदला लिने काममा आफै लाग्नुहुन्छ, अनि प्रभु आफैले तिनीहरूको रगत बगाएर नर्कमा तिनीहरूलाई फालिदिनुहुन्छ, आगो र गन्धकको आगो जहाँ कहिल्यै निभ्दैन, जहाँ दारा किटाई हुनेछ। यी पदहरूमा प्रेरित युहन्नाले महाराजाको विजय देखेका छन्, वास्तवमा राजाहरूको महाराजा, प्रभुहरूका महाप्रभु, अनि उहाँको शक्ति र सामर्थ्य प्रेरित युहन्नाले छर्लङ्ग प्रकाश पाएका थिए, जसले मानव इतिहासको अन्तिम कुरा भन्नुहुन्छ। यो घोडा चढेर जो आउनुहुन्छ नि, त्यसपछि त इतिहास सबै खत्तम हुन्छ नि, के पनि कुरा बाँकी रहँदैन नि, सब कुरा खत्तम हुन्छ, सायद त्यो इन्टरनेट पनि बाँकी रहँदैन, सबै पग्लिन्छ नि त्यसपछि। त्यसपछि येसुको राज्य मात्रै हुन्छ, येसु प्रभु मात्रै हुनुहुन्छ, उहाँलाई पछ्याउने मात्रै हुन्छ, बाँकी जति जम्मै कि येसुलाई पछ्याउने हुन्छ, होइन भनेदेखि आगोमा फालिन्छ। त्यसैले इतिहास, मानव इतिहासको अन्तिम आवाज, अन्तिम शब्द उहाँले बोल्नुहुनेछ। सबै पाप र त्यसको राज्य अनि सबै किसिमका खराबीलाई एक ठाउँ ल्याएर उहाँले नष्ट गरेर दण्ड दिनुहुन्छ। अनि वास्तवमा यो अन्तिमको दिनको सम्बन्धमा मार्टिन लुथर भने थाहा छ तपाईँलाई, जसले चाहिँ प्रोटेस्ट गरेर प्रोटेस्टेड भन्ने कुरा ल्याएको थियो, विश्वासद्वारा मुक्ति हुन्छ, परमेश्वरको वचन पढेर उहाँको सम्बन्धमा आउनुपर्छ, सित्तैमा अनुग्रहमा मुक्ति हुन्छ। यो सबै मार्टिन लुथर जो क्याथलिक प्रिस्ट थिए तर उनले प्रोटेस्ट गरे, जसले गर्दा आज हामी बाइबल पढ्न पाउँछौँ। नत्र क्याथलिकहरूको चाहिँ, क्रिस्चियनहरू चाहिँ के भन्छ, सिधै परमेश्वरसँग प्रार्थना गरेर प्रिस्टहरूसँग प्रार्थना गर्छ। एनिवे anyway, मार्टिन लुथरले के भनेका छन् भने, उनले चाहिँ मेरो क्यालेन्डरमा एउटा यो 18 पद पनि पढौँ, तिनीहरूले गरे अनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध र उहाँका बैरीहरूमाथि बदला, टापुका देशहरूलाई तिनीहरूले गरे जस्तै उहाँले बदला लिनुहुनेछ। यो बदलाको कुरा, यो दोस्रो आगमनको कुरा, तपाईँलाई मार्टिन लुथरले भनेको कुरा, यो अन्तिमको दिनको बारेमा यो कोट एउटा मलाई पढ्नु मन लाग्यो। मार्टिन लुथर सेड, आई ओन्ली ह्याभ टू डेज अन माई क्यालेन्डर, अनि उसको क्यालेन्डरमा केवल दुईवटा दिनलाई विचार गरेर उसले जिउँथे अरे, टुडे एन्ड द्याट डे, मतलब येसु आउने दिन। त्यसैले यु निड टु ह्याभ द्याट डे अन योर क्यालेन्डर बिकज दिस डे इज कमिङ, त्यो दिन चाहिँ आउँदैछ। त्यसैले तपाईँ र मेरो जीवनमा पनि त्यो दिन हुनुपर्छ। मार्टिन लुथरले भनेका थिए, मेरो क्यालेन्डरमा आज र त्यो दिन गरी दुई दिन मात्र छन्, तपाईँले त्यो दिन आफ्नो क्यालेन्डरमा राख्नुपर्छ। तपाईँ र मेरो जीवनको पात्रोमा दुई दिन हुनुपर्छ। आजको दिन, हामीले हरेक दिनलाई आजको दिन भनेर त्यो दिनलाई जिउँछौँ, वान डे एट अ टाइम भन्छ अङ्ग्रेजीमा, दिन दिनै आजको दिन जिउने हो हामीले। अर्को चाहिँ त्यो दिनको विचार गर्ने, त्यो दिनको लागि सोचेर जिउने, होइन, किनकि त्यो दिन चाहिँ साँच्ची नै आउँदैछ, अनि हामी कस्तो अवस्थामा छौँ त्यसले धेरै ठुलो प्रभाव पार्न सक्छ। त्यसकारणले यी पदहरूमा एक एक गरी हामी हेर्ने प्रयास गऱ्यौँ भने त्यो दिन चाहिँ के हुन्छ त भन्ने कुरा हामी देख्दछौँ। अब यहाँनिर तपाईँलाई मैले अघि नै पढिसकेको प्रकाश 19:11 पद, पहिलो कुरा चाहिँ हामी यो पदमा हेर्दाखेरि ख्रिस्ट कसरी देखा पर्नुहुनेछ भन्ने बारेमा 19:11 यहाँ हामी देख्छौँ, जब येसु फर्कनुहुन्छ उहाँ शान्ति ल्याउन, शत्रुहरूसँग बार्गेन गर्न, मिलाप गर्नलाई, रिकन्साइल गर्नलाई आउनुहुन्न। यो कुरो तपाईँले बुझ्नुपर्छ, येसुको त्यो आगमनमा फेरि मिलाप गर्ने टाइम बाँकी छैन। त्यसैले मुक्ति आज हो भनेर वचनमा भनिएको छ, त्यो दिन मिलाप गर्ने समय छैन, त्यो दिन सेकेन्ड चान्स छैन प्रियहरू। त्यो कारणले सुसमाचार अर्जेन्सी भन्छ अङ्ग्रेजीमा, सुसमाचारमा विश्वास गर्ने कुरा चाहिँ अति महत्त्वपूर्ण कुरा छ। आज भोलिको दिन मौका हुँदैन। अनि यहाँनिर हामीले 11 हेर्दाखेरि चाहिँ त्यो दिन चाहिँ सेकेन्ड चान्स, त्यो दिन चाहिँ हुँदैन। उहाँ जब फर्कनुहुन्छ, शक्तिमा जब आउनुहुन्छ, उहाँले युद्ध सुरु गर्नुहुनेछ। त्यो उहाँको युद्धमा कोही जीवित रहने छैनन्, सबै शक्ति खरानी हुनेछन् त्यो दिन। यहाँ छ नि, धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ, र उहाँको युद्ध चाहिँ सिपाहीले गर्नु पर्दैन, उहाँको अगाडि सब भस्म हुन्छन्। त्यो कुरो हामी यहाँनिर देख्दछौँ, यो कुरो हामीले बुझ्न जरुरी छ। 11 पदमा युहन्न लेख्छन्, मैले स्वर्ग उग्रेको देखेँ। अनि वास्तवमा प्रकाशको पुस्तकमा योभन्दा अघि, मैले अघि तपाईँलाई अघि पनि भनिसकेँ, स्वर्ग उग्रिएको कुराको बारेमा अर्को पदमा नै हामीले पाउँदछौँ, जो चाहिँ प्रकाश 4:1, यसपालि मैले हेरेँ, यसपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका देखेँ जो खुला थियो, मैले पहिले सुनेको स्वर तुरहीको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो, यता माथि आऊ, र अब त्यसपछि जुन कुराहरू सुन्नुपर्छ सो म तिमीलाई लेख्दछु। तपाईँले त्यो 4 अध्यायको अरू बाँकी पढ्नुभयो भने त्यहाँ के देख्नुहुन्छ भनेदेखि, उसले चाहिँ गएर त्यहाँनिर परमेश्वरको सिंहासनको अगाडि आत्मामा पुग्दछ, अनि त्यहाँको सबै कुराहरूको बारेमा उसले वर्णन गर्दछ। त्यसकारण त्यो स्वर्ग खुलेको कुरा दुईटा छ, अनि पहिलाको चाहिँ स्वर्ग खुलेको कुरा चाहिँ योहन्नालाई स्वर्गमा भित्र पस्नलाई खुलेको थियो भनेदेखि, अनि 11 पदमा हामीले अहिले पढेको स्वर्ग खुलेको कुरा चाहिँ के छ, येशू प्रभु त्यहाँबाट निस्किनलाई, उहाँ संसारमा युद्ध गर्न आउनलाई, न्याय गर्न आउनलाई यो लेखिएको थियो। अनि वास्तवमा तपाईँलाई मैले अघि पढेको थिएँ 11 पदको कुरा चाहिँ, यो चाहिँ अर्कै अनुवाद छ, तपाईँलाई मैले अघि यहाँनिर अर्को पदमा होइन यहाँ यो पदमा, त्यसैले यो नेपाली बाइबलमा पनि फरक फरक अनुवादमा फरक फरक कुरा छ। यहाँ चाहिँ यो अनुवादमा के छ, मैले स्वर्ग खोलिएको देखेँ अनि हेर भन्ने शब्द अङ्ग्रेजीमा बिहोल्ड भन्छ, यो एकदमै महत्त्वपूर्ण छ। एउटा सेतो घोडा बिहोल्ड, अनि वास्तवमा जुन कुरा भन्न लागेको छ ती सबै कुरालाई ध्यान दिएर त्यसलाई मगजमा राखेर त्यसलाई बुझेर हेर भन्न खोजेको हो यो, त्यो स्वर्ग खोलेको कुरा चाहिँ त्यसपछि उनले देखेको कुरा र गरेको कुराको बारेमा चाहिँ महत्त्वपूर्ण कुरा छ भनेर हामी त्यहाँ देख्दछौँ। त्यसकारणले त्यो यो महत्त्वपूर्ण छ, त्यसैले हामी यहाँनिर हेरिराखेका थियौँ, यहाँनिर हेरिराखेका थियौँ। त्यसकारणले 11 पदमा चाहिँ येशु बाहिर आउनलाई स्वर्ग खोलिएको थियो, यहाँ अरू अनुवादमा चाहिँ त्यो बिहोल भन्ने कुराहरू चाहिँ तपाईँलाई मैले भनिसकेँ। त्यस समयमा त्यस विजय यात्राको कुरा गर्दाखेरि चाहिँ वास्तवमा यो विजय यात्रा जुन येशु प्रभु सेतो घोडामा चढेर उनको पछाडि चाहिँ सेनाहरू, स्वर्गीय सेनाहरू, जो चाहिँ सन्तहरू, जो चाहिँ तपाईँ र म जस्तै विश्वासी, जो येशुमा विश्वास गरेको कारणले उनीहरू अगाडि नै ऱ्याप्चरमा लगिन्छन्, अनि येशु सँगसँगै उनीहरू फेरि पृथ्वीमा येशुको राज्यमा आउँछन् होइन, त्यो कुरा चाहिँ तपाईँले बुझिराख्नुहोस्। तर त्यो कुरा गर्दाखेरि त्यस बेलाको मान्छेहरूले बुझ्ने कुरामा चाहिँ, जब रोमी साम्राज्यले कुनै पनि देशमा लडाइँ गर्थ्यो, जब विजय हासिल गर्छ त्यसपछि उनीहरूको सबभन्दा मुख्य इन्चार्ज जनरल जो हुन्छ ऊ चाहिँ अगाडि सेतो घोडामा चढ्थ्यो, त्यसपछि उसको जर्नेलहरू चाहिँ त्यसको पछाडिको सेतो घोडामा, त्योभन्दा पछाडि चाहिँ उसको सबै सिपाहीहरू, अनि त्योभन्दा पछाडि चाहिँ अब उनले कुन देशलाई जितेको छ त्यहाँको देशको शासकहरू तिनीहरूलाई चाहिँ कैद गरेर उनीहरूले साङ्लाले बाँधेर घिसाएर पछि पछि ल्याउँथे, अनि तिनीहरूलाई सहरको बिचबाट भएर हिँडेर त्यसरी लान्थे, उनीहरूले विजयी यात्रा त्यसरी गर्थे अनि त्यसपछि रोममा लान्छे, त्यो त्यो किसिमको कुरा चाहिँ त्यहाँ हुन्थ्यो। त्यसैले यहाँ येशु प्रभु प्रकाशमा जो आउनुहुन्छ उहाँको विजयी यात्रा त्योभन्दा फरक छ, किनभने उहाँको चाहिँ सिपाहीले लड्नु पनि पर्दैन, उहाँको लडाइँमा हार हुँदैन, उहाँ चाहिँ पुरा विजयी शक्तिमा आउनुहुन्छ होइन, उहाँको युद्ध, उहाँको लडाइँ, उहाँको इन्साफ सत्यतामा हुन्छ, निष्पक्षतामा हुन्छ, अनि उहाँ चाहिँ सत्य र निष्पक्ष के भन्छ त्यसलाई धार्मिक कहलाइनुहुन्छ, विश्वासयोग्य कहलाइनुहुन्छ, किनभने उहाँको चरित्रमा, उहाँको व्यवहारमा, उहाँको काम गराइमा, उहाँको न्याय गराइमा निष्पक्ष। आजको संसारको मान्छे के छ, निष्पक्ष छैन, कुनै पनि देशमा के छ अब के भन्छ, कार्यपालिका भन्छ शासन गर्ने, त्यसपछि न्यायपालिका हुन्छ, अनि त्यसपछि कर्मचारीहरू हुन्छ, अनि सबै आफ्नो आफ्नो मान्छे राखेका हुन्छ, अनि त्यहाँनिर न्यायपालिकाले पनि आफ्नो कार्यपालिकाको मान्छे छ भनेदेखि यताउता गरेर जिताइदिन्छ, त्यहाँ न्याय हुँदैन अहिलेको संसार। तर त्यो न्याय चाहिँ एकदम निष्पक्ष, जो मान्छेले गलत गर्छ त्यसले कहिले पनि, अनि वास्तवमा त्यो बाइबलको वास्तवमा पुरानो नियममा त्यो खालको कुरा छ, आँखाको लागि आँखा, दाँतको लागि दाँत भन्छ त्यसलाई, अनि कहिलेकाहीँ हामीलाई त्यस्तो खालको कुरा अलिक अप्ठ्यारो लाग्छ, किनभने हामी त प्रेम गर्नुपर्छ, क्षमा दिनुपर्छ भनेर त्यो सिद्धान्तमा जिउँछौँ होइन, तर तपाईँलाई थाहा छ परमेश्वरको नियममा चाहिँ वास्तवमा त्यो हो नि। अहिले हामीले प्रेम गर्ने, क्षमा दिने, अनुग्रह गर्ने, दया गर्ने चाहिँ किन, येशूको अनुग्रहमा हामी जिउँछौँ र उहाँको अनुग्रहलाई सिकेर मान्छेलाई प्रेम गर्छौँ, तर त्यो दिन त्यो कुरा सिद्धियो, त्यो दिन एउटा थोपा कृपा पनि आउँदैन, त्यो दिन जसले गलत कुरा गरिराखेको हुन्छ, जो पापमा जिउँछ, जो दुष्ट र खराबी छ प्रियहरू, जो झुट छ, जो डाही गर्छ, जो अर्कालाई दुःख दिने पाखण्डी छ उसले क्षमा पाउँदैन, उसको लागि दया हुँदैन, त्यहाँ कृपा छैन, त्यहाँ प्रेम छैन, त्यहाँ क्षमा छैन। सिद्धियो, क्षमाको दिन सिद्धियो। यो कुरो बुझ्नुपर्छ प्रिय हो। त्यस कारणले हामीलाई यो अर्जेन्सी छ, हामी आफ्नो लागि र हाम्रो वरिपरि भएको मान्छे जसले उहाँलाई चिनेको छैन उनीहरूको लागि। त्यस कारण तिनीहरूलाई उहाँको कुरा चिनाउने काम तपाईँ र मलाई परमेश्वरले जिम्मा दिनुहुन्छ। त्यसैले उहाँ विश्वासीको हुनुहुन्छ भनेको मतलब के छ? एउटा अङ्ग्रेजीमा भनाइ छ नि, अ म्यान विथ हिज वर्ड। अनि पहिले पहिला हाम्रो गाउँमा यस्तो चलन मैले कहिलेकाहीँ मान्छेबाट सुनेको छु, क्रिस्चियन होइन अरू नै, मैले बोलिसकेँ, बोलिसकेपछि फेरि लोभ गरेर म नबद्लिने। पहिले पहिला त्यस्तो चलन थियो, विश्वासै नभए। तर अहिले त बोली त कचोटि बिद्लिन् के अरे बद्लिन्छ, होइन? त्यसको मतलब के छ? विश्वास हो कि छैन? तर येशु प्रभुको बोली, त्यतिखेर उहाँले गर्ने न्याय, उहाँ विश्वासयोग्य हुनुहुन्छ अनि उहाँ सत्यवादी हुनुहुन्छ। त्यसकारण त्यो कुरो उहाँको धार्मिकता, उहाँले गरेको कुराहरू सबै धार्मिकतामा हुन्छ भनेको मतलब ठिक कुरालाई ठिक, बेठिक कुरालाई बेठिक, अनि आँखाको आँखा दाँतको दाँत भनिन्छ नि, होइन? त्यस कारण यो कुरो हामीले बुझ्नुपर्छ परमेश्वरको न्यायको सम्बन्धमा। त्यस कारणले हामीले पनि मान्छेहरूको बारेमा विचार गर्दा जसले गल्ती गर्छ त्यो गल्ती नै हो, तर त्यो क्षमा कतिखेर हुन्छ? जतिखेर क्षमा लेनदेन हुन्छ। होइन भने जसले गल्ती गरेर क्षमा माग्दैन, हामी माग्दैनौँ, त्यसको दण्ड एक दिन हामीले बुझाउनु पर्छ। यो कुरो हामीलाई थाहा हुनुपर्छ, यो बाइबलको सिद्धान्त हो। तपाईँ यस्तो विचार नहरोस् नि, हामीले जे जे गरेको छ त्यो सबै छोपिन्छ, छोपिँदैन। येसुको रगतले छोप्छ, तर येसुको रगतमा पुर्याउनु पर्छ। त्यस कारणले येसु फर्कनु भएपछि पुरा पृथ्वीमा धार्मिकताको न्याय उहाँले गर्नुहुनेछ। भनेपछि जे गलत छ त्यो गलतमा जान्छ, न्यायमा जान्छ, जे धार्मिकतामा छ ठिक छ त्यो ठिकमा जान्छ, त्यो कुरा छुट्टिन्छ, इन्साफ निष्पक्ष हुन्छ। त्यस कारण तपाईँ र म गलतमा बसेर ठिक होला भनेर आशा गर्नु पर्दैन, त्यतिखेर सब कुरा खुल्छ। उहाँको प्रतिज्ञा उहाँले विश्वासयोग्यता साथ पुरा गर्नुहुन्छ। अनि भजन सङ्ग्रह 96:13 परम प्रभु संसारको न्याय गर्न आउनुहुन्छ भन्ने कुराको बारेमा हामीले त्यहाँ पाउँदछौँ। यहाँ छ फेरि भजन सङ्ग्रहमा येशु प्रभुको दोस्रो आगमनमा गर्नुहुने न्यायको बारेमा यहाँनिर अगमवाणी बोलिएको छ। तिनीहरू परम प्रभुको सम्मुख गाउनेछन् किनकि उहाँ आउनुहुन्छ, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारको न्याय धार्मिकतामा र मानिसहरूको न्याय त्यसको सत्यतामा गर्नुहुनेछ। त्यस कारण यहाँनिर प्रेरित युहन्नाले प्रकाश 19:11-16 कुरा गर्दाखेरि भजन सङ्ग्रहको कुरा उल्लेख गरेको हामी यहाँनिर पाउँदछौँ। उहाँको न्याय चाहिँ धार्मिकता र सत्यतामा हुन्छ, मानिसहरूको न्याय, उहाँले मानिसहरूको न्याय गर्दाखेरि धार्मिकता र सत्यतामा हुन्छ, मानिसहरूको न्याय उहाँको सत्यतामा हुनेछ। प्रभु पृथ्वीको न्याय गर्न आउनुहुन्छ। अर्को एउटा पद यहाँनिर भजन सङ्ग्रह 98:9 तिनीहरूले परम प्रभुको सम्मुख गाउन किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले धार्मिकता र निष्पक्षता साथ संसारका मानिसहरूको न्याय गर्नुहुन्छ। अनि त्यसपछि हामी यो अर्को पद पनि पढ्छौँ, कुनै त्यतिखेर मैले फेरि पनि अघि भनिसकेको छु, त्यतिखेर चाहिँ त्यतिखेरको येसुमा न कुनै धैर्यता, न कुनै प्रेम, न कुनै कृपा, न कुनै के हुन्छ, उहाँ त केवल एउटा रिस क्रोधित अनि जो खराब छ त्यसलाई खत्तम गर्नलाई आउनुहुन्छ, मान्छे होस् जे होस्, बुझ्नुहुन्छ? अहिले प्रेम गर्नुहुन्छ, उहाँले यस्तो प्रेम गर्नु कि आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो अनि उहाँमा विश्वास गरेर सबैले उद्धार पाउँछ। त्यो तपाईँ र मेरो लागि सुसमाचार हो। जब उहाँ सेतो घोडामा चढेर अगाडि बढ्नुहुन्छ नि, अब सुसमाचारमा विश्वास नगर्नेहरू नाश हुन्छन्। त्यस कारणले कति आवश्यक छ प्रियहरू हो, अनि त्यो दिन भोलि हुनसक्छ। त्यस कारणले यो एकदमै अर्जेन्ट छ। त्यसैले सबै कुरा निष्पक्षता हुनेछ उहाँबाट। अनि यहाँनिर योएल 2:1 के छ? सियोनमा तुरही फुक, मेरो पवित्र डाँडामा चेतावनी ध्वनि बजाओ, देशमा बस्नेहरू सबै थरथर कामुन् किनकि परम प्रभुको दिन आउँदैछ, त्यो नजिकै छ। सही, योएलले त्यो बेलामा देखेको कुरा। तर तपाईँ र मेरो लागि आज कति सान्दर्भिक छ यो पद। वास्तवमा हामी थरथर कामेर तयार रहनुपर्छ, किनभने परम प्रभुको दिन नजिक नजिक हुँदैछ। अनि यहाँनिर त्यसैको 2:5 अन्धकार र उदासी दिन, बादल र बाक्रो अँध्यारोले ढाकेको दिन, पर्वतहरूमा प्रभात फैलिए झैँ एक ठुलो शक्तिशाली सेना आउँछ, अनि त्यस्तो अघि कहिल्यै भएको थिएन, न त फेरि पुस्ता पुस्तासम्म कहिल्यै हुनेछ। त्यो शक्तिशाली सेना, प्रभुको सेना आउनेछ। अनि यहाँ तीन पदमा पनि छ, यो योएल 2 अध्यायको, तिनीहरूका अघि अघि आगोले भस्म पार्न, तिनीहरूका पछि पछि आगोको ज्वाला दन्कन्छन्, तिनीहरूका सामुन्ने भूमि दन्केको बगैँचा जस्तो छ, तिनीहरूको पछि उजाड मरुभूमि जस्तो छ, तिनीहरूदेखि केही पनि उम्कने छैन। अघि मैले तपाईँलाई भनेको थिएँ, कुनै पनि पाप गर्ने व्यक्ति तिनीहरूबाट उम्कने छैन। योएल 2:12 पदमा के छ, परमप्रभु घोषणा गर्नुहुन्छ, अहिले पनि तिमीहरू आफ्नो सम्पूर्ण हृदयले उपवास बसेर रुँदै र शोक गर्दै मतिर फर्क। त्यसले आज उहाँलाई नचिन्नेहरू अथवा उहाँबाट मुक्ति पाएको, क्षमा पाएको निश्चयता नहुनेहरूको लागि वचन के हो त? रुँदै शोक गर्दै सम्पूर्ण हृदयले, आधा हृदयले होइन, देखावटी हृदयले होइन, पुरा हृदयले उहाँतिर फर्कने, उहाँलाई विश्वास गर्ने, पश्चाताप भन्छ उहाँतिर फर्कने। अनि त्यो कुरो चाहिँ यो आजको वचनमा हामीलाई उत्साह दिएको छ। त्यस दिन सबै कुरा पुरा हुनेछ जब उहाँ युद्ध गर्न आउनुहुनेछ, अनि जुन कुरा यो युद्धको बारेमा, यो अन्तको दिनको बारेमा भनिएको छ, त्यो सबै पुरा हुन्छ। उहाँको नाम विश्वासयोग्य र सत्य, सत्यको मतलब चाहिँ, सत्य भनेको चाहिँ के हो, अथेन्टिक, अङ्ग्रेजीमा चाहिँ के भनिन्छ, रियल भनिन्छ, जेन्युन भनिन्छ, हामी नेपालीमा वास्तविक भन्छौँ, होइन, सत्य, जे भनेको छ त्यो हुने। सो उहाँको चरित्र चाहिँ सत्य छ, उहाँको पिताको महिमाको निम्ति उहाँले नै यो सबै कुरा गर्नुहुन्छ, अनि उहाँलाई के भनिन्छ, एजुकेटर भनेको चाहिँ उहाँले यो हान्नुहुन्छ, उहाँले लागू गर्नुहुन्छ, उहाँले बढाउनुहुन्छ, उहाँले सिद्धाउनुहुन्छ, उहाँले सबै सबै कुरा गर्नुहुन्छ। अनि 11 पदमा अर्को छ, धार्मिकतामा न्याय गर्नुहुन्छ, मतलब उहाँलाई कुनै कुराको, उहाँले कुनै कुरा आफ्नो न्यायमा चाहिँ कुनै कुरामाथि तलमाथि गर्नुहुन्न, उहाँको न्याय निष्पक्ष हुन्छ। अघि मैले भनेको थिएँ, आँखाको आँखा, दाँतको दाँत, होइन, वास्तवमा परमेश्वरको न्यायमा त्यही हो। त्यस कारणले नै क्रिस्चियन देशहरूमा हत्यारालाई हत्या, आत्महत्या के भन्छ, मृत्युदण्ड दिइन्छ। मान्छेले कुरा बुझ्दैन, कसैले अर्काको मृत्यु गर्छ, जानी जानी अर्कालाई मार्छ भने उसलाई मृत्युदण्ड दिइन्छ। वास्तवमा पुरानो नियममा मोसाको व्यवस्थामा नि यस्तै थियो, अहिले चाहिँ हामीले अनुग्रह गर्ने गर्छौँ। अनि त्यस दिन सबै न्याय हुन्छ, तर कृपा अलिकति पनि हुने छैन। अनि 11 पदमा अर्को कुरा, इन्साफ, इन्साफको मतलब चाहिँ गहुँ र सामा छुट्याउने। अनि वास्तवमा गहुँ र सामाको बारेमा कुरा गऱ्यो भने तपाईँले मत्ती 13 अध्यायमा पाउनुहुन्छ, त्यसको पनि अर्को हप्ता हामी त्यसलाई अलिकति हेर्नेछौँ। गहुँ र सामा सँगसँगै हुन्छ, किनभने गहुँ भएको ठाउँमा शत्रुले सामाको बिउ रोपिदिन्छ, अनि त्यो सामाको बिउ, सामा उम्रेको देखेपछि त्यसलाई उखालेर फालिँदैन। त्यसको मतलब के हुन्छ, मण्डलीहरूमा सामा पनि हुन्छ, अर्को शब्दमा नामधारी विश्वासी पनि हुन्छ, तर एक दिन जब टाइम आउँछ उहाँले छुट्याउनुहुन्छ। अनि त्यहाँ लेखिएको छ, तिनीहरूलाई चाहिँ छुट्याएर अलग गरेर आगोको भट्टीमा हालिन्छ, त्यसकारणले उनीहरूको पापको दण्ड पाउँछन्। जति पनि विश्वास नगरेका या येशु प्रभुमा नयाँ गरी नजन्मेका कोही पनि त्यस दिनको न्यायबाट उम्कने छैनन्। यो कुराको कारणले तपाईँ र म मानिसहरूलाई सुसमाचार सुनाउन जान्छु, चेलापनको कुरा हामी गर्छौँ, किनभने मानिसहरूले येशुलाई नचिन्दाखेरि उनीहरूले पाउने दण्ड चाहिँ खतरनाक छ, खतरनाक दण्ड उनीहरूले पाउँछन्। त्यस कारणले परमेश्वरको इन्साफ आउने हुनाले हामी मानिसहरूलाई सुसमाचार सुनाएर उनीहरूले परमेश्वरबाट क्षमा पाउन् भन्ने हामी इच्छा गर्छौँ। यो कुरालाई सम्झौँ, महत्त्वपूर्ण कुरा चाहिँ यो न्यायबाट मानव इतिहासमा गरिएका दृश्य अदृश्य कुनै पनि अधर्म, कुनै पनि पाप, कुनै पनि झुट लुकेर बस्ने छैन, एउटा पाप पनि दण्ड पाउनुबाट जोगिने छैन, कुनै पनि पाप कार्पेट मुनि मान्छेले लुकाएर राख्न सक्दैन। मानव इतिहासका सम्पूर्ण पाप त्यो दिन खुला गरिनेछ, मानिसले गरेका कुनै पनि पाप येशूको क्रुस कुनै पनि पापको चाहिँ दुई किसिमले त्यसको दण्ड हुन सक्छ। एउटा दण्ड चाहिँ के हुन्छ, मानिसको पापको दण्ड येशूको क्रुसमा त्यो दण्ड त्यहाँ लगाइन्छ। त्यसको मतलब चाहिँ के छ भने येशूले त्यो मानिसहरूको पापको लागि क्रुसमा बलिदान भइसक्नुभयो, अनि उहाँले त्यो मान्छे यदि हामीले उहाँमा विश्वास गर्यौँ भने येशूले भोग्नु भएको दण्डबाट हामीले त्यो पाप क्षमा पाउँछौँ। त्यसको मतलब हामीले येशू प्रभुमा विश्वास गर्नु पर्यो, आफ्नो जीवनबाट पश्चाताप गर्नु पर्यो। मतलब कुनै पनि पापको दण्ड हुन्छ, एउटा दण्ड येशूको क्रुस, जुन चाहिँ हामी विश्वासद्वारा लिएर धर्मी ठहरिन्छौँ, हामीले जीवन पाउँछौँ, हामीले अब परमेश्वरको क्रोधमा जानु पर्दैन। अर्को चाहिँ के हो त, न्यायको दिनमा जब येशू प्रभु आउनुहुन्छ, येशूको क्रुसद्वारा क्षमा नपाएको व्यक्ति चाहिँ अब येशूबाट दण्डित हुनेछ, त्यसपछि आगोको भट्टीमा सदाको लागि जान्छ। उसको त्यो केही क्षणको लागि रहँदैन, फेरि केही क्षण बसेर त्यसको सिद्धिँदैन, जो नर्कमा जान्छ त्यही हो। त्यसैले दुईटा कुरा मात्रै सम्भव छ, त्यसैले हामीले यो कुरालाई ध्यान दिनुपर्छ। त्यसैले येशू 11 पदमा उहाँको न्याय युद्धबाट गर्नुहुन्छ, अनि 11 पदमा अर्को शब्द, उहाँ युद्ध गर्नुहुनेछ, उहाँ चाहिँ युद्धको लागि आउनुहुनेछ भन्ने कुरा छ। इन्साफको लागि, युद्धको लागि, सबै कुरा केही नहरे नरहने गरी, कुनै कुरा पनि नरहने गरी त्यो उहाँको युद्धपछि भस्म हुनेछ। त्यसको अवस्था त्यो चाहिँ येशूको क्रोधबाट आउनेछ, चाहे जे सुकै होस् त्यतिखेर, होइन, तिनीहरू सबै खरानी हुनेछन्। उहाँको युद्धमा मान्छेले जित्ने छैन, लड्न सक्ने छैन, किनभने उहाँको सिपाहीले लड्नु पर्दैन, उहाँसँगै उहाँको आँखा आगोको ज्वाला जस्तो छ, अनि उहाँको हातमा फलामको दण्डी छ, उहाँको मुखमा तरवार। अर्को कुरा चाहिँ हामीले बुझ्न जरुरी छ, त्यो चाहिँ आजको समयमा मानिसहरूले येशूलाई आफ्नो इच्छा अनुसारको बनाएको हुन्छन्। कति सिद्धान्तहरू, बाइबलका वचनहरूलाई सजिलो बनाएको हुन्छन्। धेरै चर्चहरूमा हामीले बाइबलमा सिधा पढेको कुरा अर्कै किसिमले गर्छन्। तपाईँले यो कुराको लागि पनि अलिकति होसियारी म बनाउन चाहन्छु, तपाईँ र मैले परमेश्वरको वचनलाई हामीलाई ठिक हुने गरी बनाउनु हुँदैन, मान्छेलाई सजिलो पार्नु हुँदैन, किनभने हामीले येशू जस्तो हुनुहुन्छ, उहाँको न्याय जस्तो छ, उहाँको वचन जे छ त्यही, जुन प्रचारकले जुन मान्छेले त्यो कुरालाई बदल्छ त्यो पनि दण्डमा पर्छ, प्रियहरू। त्यसकारण यो सिरियस कुरा छ, किनभने परमेश्वरले जे गर्नुहुन्छ त्योभन्दा अरू कुरा गर्ने अधिकार हाम्रो छैन। त्यसैले हामीले सुन्नुपर्ने कुरा, आजको सुसमाचारद्वारा उहाँले हामीलाई पापबाट छुटकारा दिएर क्षमा गरेर शुद्ध गरेर परमेश्वरसँग मिलापमा ल्याउन सक्नुहुन्छ, हामीलाई पाप र मृत्यु शैतानबाट बचाउन सक्नुहुन्छ। अर्को कुरा, हामी सुसमाचार अनुसार, येशूको वचन अनुसार पश्चाताप र विश्वास गरेर उहाँमा हामी नयाँ गरी जन्मिएका हुन सक्छौँ, नयाँ जन्म हुन सक्छ, उहाँको न्याय र इन्साफमा हामी पर्दैनौँ, अनि त्यो इन्साफमा हामी दण्डित हुँदैनौँ। तर जसले येशूको सुसमाचार विश्वास गर्दैन, यहाँनिर के छ, उहाँ उनीहरू दण्डित हुन्छ हुन्छन् उनीहरूलाई टोर्मेन्ट गरिन्छ, उनीहरूको धारा किटाई हुन्छ, अनन्तको निम्ति उनीहरू त्यो आगोको भट्टीमा पर्नेछन्। ख्रिस्टको दिन कसैले नसोचेको, कसैले नबुझेको, कहिल्यै नभएको न्यायको काम हुन्छ। त्यसको लागि तपाईँ र म तयार छौँ, आजको प्रश्न त्यही हो। दोस्रो कुरा चाहिँ प्रकाश 19:12 हामी के देख्छौँ, प्रकाश 19:12, उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। अब अलिकति छ है, धेरै समय लाग्दैन। उहाँका शिरमा धेरै राजमुकुट थिए, उहाँमा एउटा नाउँ अङ्कित थियो, त्यो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। अघि मैले तपाईँलाई यसको बारेमा अलिकति भनिसकेँ, अनि यो चाहिँ उहाँको मुकुटको मतलब चाहिँ उहाँमा भएको अधिकारको कुरा हो, उहाँ सबै अधिकारले सम्पन्न हुनुहुन्छ। यो दोस्रो कुरा चाहिँ येशूको अधिकार, सबैमाथि अधिकार, सबै अधिकार, सार्वभौम सत्ता सम्पन्न, संप्रभुता उहाँमा छ, अथवा उहाँ सबरेन हुनुहुन्छ। जब येशू त्यसरी महिमामा आउनुहुन्छ, शक्तिमा आउनुहुन्छ, उहाँले संसार जस्तो छ त्यस्तै देख्नुहुन्छ, भनेको मतलब तपाईँले कोही मान्छेलाई हेर्दाखेरि त्यो व्यक्ति जस्तो छ त्यस्तै देख्न सक्नुहुन्छ, सक्नुहुन्न, किनभने तपाईँलाई अगाडि त ऊ त एकदम मिठो नम्र स्वभाव छ नि, भित्र छुरा छ कि के थाहा, तर उहाँले जब हेर्नुहुन्छ नि, किनभने उहाँको आँखा त आगोको ज्वाला छ नि, उहाँको आँखाले चाहिँ मान्छे बाहिर मात्रै होइन कि भित्र देख्छ नि, बुझ्नुहुन्छ? हामी हरेकलाई उहाँले देख्नुहुन्छ, भित्र देख्नुहुन्छ, सबै कुरा जस्तो छ त्यस्तै उहाँले छर्लङमा देख्नुहुन्छ। त्यसको मतलब कसैसँग गलत छ, कोही गलमा पाप छ, त्यो सबै कुरा खुल्छ उसको भित्री सोचमा। मान्छेहरू त फरक फरक सोचको हुन्छ नि होइन, तर जस्तो मान्छे छ। त्यसैले कहिलेकाहीँ के भनिन्छ भने नि, हामीले येशु प्रभुलाई विश्वास मात्रै गर्ने होइन कि, अङ्ग्रेजीमा एउटा शब्द छ पर्सपेक्टिभ्स भन्छ, हाम्रो सोच, त्यसलाई अर्को शब्द पर्सेप्सन भन्छ, हाम्रो दृष्टिकोण। र हाम्रो दृष्टिकोण चाहिँ सुसमाचारबाट बनेको हुनुपर्छ, वचनको सत्यतामा हुनुपर्छ। धेरै मान्छेको दृष्टिकोण कुन प्रकारको शिक्षा र कुन प्रकारको संसारमा हुर्कियो, अनि धेरै जस्तो हामीलाई सिकाउने र हाम्रो वरिपरि भएका मान्छेले हामीलाई के गर्छ, लोभ गर्न, घमण्ड गर्न, धन कमाउन, नाम कमाउन, झुट्टा बोल्न, राजनीति हेर्नुहोस् त, अरूलाई फसाउने, आफै अगाडि बढ्ने। के क्रिस्चियनले आफ्नो नाम अगाडि बढाएको देखाएको छैन र तपाईँले? तर तपाईँलाई म भन्छु, जो मान्छे येसुको हो नि उसलाई नामको मतलब छैन, किन उसलाई येसुको हुनु मतलब छ। बुझ्नुहुन्छ? जब तपाईँले त्यो कुरा बुझ्नुहुन्छ नि, तपाईँ परमेश्वरको राज्यको लागि योग्य हुनुहुन्छ। त्यस कारणले हामी हाम्रो पर्सपेक्टिभ्स भन्छ, हाम्रो सोच परमेश्वरमा समर्पण गर्नुपर्छ, अनि मात्र हामी उहाँको राज्यमा सही हुन्छौँ। धेरै मान्छेले सोच आफै राख्छ अनि मान्छेलाई ठिक्क पार्छ, तर ताक परे तिवारे नत्र गोतामे भन्ने एउटा भनाइ छ नि। 12 पदमा हामी देख्छौँ, उहाँका आँखा आगोका ज्वाला जस्ता थिए, तेजिलो ज्योति जस्ता आँखाले प्रत्येकलाई जस्तो छ त्यस्तै भित्रदेखि बाहिरसम्म देख्छन्। उनीहरू भित्र पनि कस्तो छ भन्ने उहाँमा छर्लङ्ग भएको हुन्छ। तपाईँले एक्सरे त देख्नु भएको छ नि, एक्सरे। कहिलेकाहीँ तपाईँ यस्तो फ्र्याक्चर भयो, केही भयो, अन्त अझ यहाँ छाती साथी दुख्यो भने के गर्छ, एक्सरे गर्छ, एक्सरे गरेर भित्र के छ देख्छ, त्यो मिसिनले देखाउँछ, पिक्चरमा देख्छ होइन। उहाँको आँखाले हाम्रो एक्सरे गर्न सक्छ, हामीमा जे छ त्यो उहाँले देख्न सक्नुहुन्छ, प्रष्ट देख्न सक्नुहुन्छ। एउटा पद हिब्रू 4:13 हामी पाउँछौँ, परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन, उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ। यो पदलाई कण्ठ गर्नुहोस्, परमेश्वरको दृष्टिमा सृष्टिका कुनै कुरा लुकेको छैन। अनि तपाईँको जीवनमा सानो सानो झुट्टा, सानो सानो डाह, सानो सानो लोभ, सानो सानो घमण्ड छ भनेदेखि परमेश्वरले देख्नु भएको छ, अनि उपाय के छ, क्षमा माग्ने, त्यसलाई त्याग्ने, प्रभुलाई लिने। होइन भनेदेखि के हुन्छ, हामी पनि त्यो सेतो घोडामा चढेको येसुदेखि डराएर भाग्नुपर्छ, किनभने हामी त ऱ्याप्चरमा छोडिन्छौँ नि, बुझ्नुहुन्छ? त्यो कहिले आगो ननिम्ने के भन्छ त्यो कुण्डमा हालिन्छ, त्यस कारण त्यो कुरामा होसियारी हुनुपर्छ। त्यस कारणले उहाँलाई हामीले लेखा दिनुपर्छ। यो लेखा दिने कुरा पनि महत्त्वपूर्ण छ, उहाँको शिरमा धेरै मुकुटहरू थिए, मतलब सबै शक्ति, सार्वभौमता, सम्प्रभुता उहाँमा थियो, सबैमाथि उहाँले राज्य गर्नुहुन्थ्यो, सबै शक्तिले उहाँ सम्पन्न हुनुहुन्थ्यो। अनि त्यो खालको मुकुट भनेको चाहिँ खेलमा जित्ने मान्छेलाई दिइने मुकुट होइन, कहिलेकाहीँ सुन्दरी प्रतियोगितामा जित्नेलाई पनि एउटा मुकुट दिने चलन छ, त्यस्तो मुकुट होइन। यो चाहिँ साँच्ची नै अधिकार, उहाँ कुनै पनि कुरामाथि उहाँलाई अधिकार दिएछ, सवर्निटी भन्छ, सवर्निटी, सम्प्रभुता। अनि यो चाहिँ राजा महाराजाको विरुद्धमा कुनै कुरा, उहाँ चाहिँ जो राजाहरूको महाराजा हुनुहुन्छ उहाँको विरुद्धमा कुनै कुरा खडा हुन सक्दैन। एउटा अर्को पद येशु प्रभुको बारेमा हामीले मत्ती 28 येशु प्रभुले नै भनेको यहाँ शब्द हामी पढ्न सक्छौँ, 18 पदमा येशु तिनीहरूका आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। त्यस कारण उहाँ अधिकार सम्पन्न, सम्प्रभुता सम्पन्न, सवरेन हुनुहुन्छ। किन? किनभने परमेश्वर पिताले सबै अधिकार येशुलाई दिनुभएको छ। येशुले संसारको राजाहरूले, संसारको कुनै पनि व्यक्तिहरूले, आमा बाबुले पनि जुन अधिकार पाउँछ नि, सबै परमेश्वरले दिएर मात्रै, यहाँसम्म कि सैतानले पनि परमेश्वरले अधिकार दिएन भनेदेखि, दिनु भएन भने उसले अधिकार पाउन सक्दैन। त्यसमा सबै अधिकार येशु प्रभुमा छ, येशु बाहेक अरू कसैसँग कुनै अधिकार छैन, कारण पिताले उहाँलाई त्यो अधिकार सबै दिनुभएको छ। अब येशु पिता र सबै सृष्टिबीच, सबै सृष्टिका कुराहरू र परमेश्वर पिताको बिचको मध्यस्थ येशु हुनुहुन्छ, अनि उहाँद्वारा मात्रै हामी अथवा कुनै पनि व्यक्ति परमेश्वरको सम्बन्धमा रिकन्साइल हुन सक्दछ, किनभने उहाँमा नै सबै अधिकार छ। त्यसको मतलब उहाँ सबैमाथि प्रभुत्व जमाउनुहुन्छ, उहाँभन्दा बाहिर अरू केही कुरा छैन, अनि केवल परमेश्वरको अधिकार मुनि हामी सबै उहाँको अधीनमा छौँ। उहाँ जे गर्न चाहनुहुन्छ, जे बोल्न चाहनुहुन्छ, उहाँलाई कसैले रोक्न सक्दैन। यस संसारका सरकार, यस संसारका कुनै पनि अधिकारवालाहरू उहाँबाट नै अधिकार पाउने हुन्, नत्र भनेदेखि कसैले उहाँ कसैको अधिकार हुँदैन। सबै ठाउँमा, सबै कुरामा, सबै समयमा उहाँ नै अधिकारले सम्पन्न हुनुहुन्छ। मानिस, विश्वासी, सबैमा उहाँले अधिकार दिएर मात्र अधिकार पाइन्छ। हामीले अघि भन्दै थियौँ, शैतानले पनि उहाँले अधिकार दिनु भएन भने उसले पनि अधिकार पाउँदैन, कुनै अधिकार उहाँ बाहेक बाहिर छैन। यो कुरो हाम्रो आउने येशू जो क्रोधमा आउँदै हुनुहुन्छ, न्याय गर्न आउँदै हुनुहुन्छ, युद्ध गर्न आउँदै हुनुहुन्छ, विचार गर्नु, सबै सानो ठुलो कुरा उहाँकै अधीनमा छ, अनि उहाँकै अधिकार मुनि छ सबै कुरा। उहाँ आफैमा भर पर्दछ, उहाँ चाहिँ कसैमा भर पर्नुहुन्न। अर्को कुरा 12 पदमा लेखेका छन्, उहाँमा एउटा नाम अङ्कित थियो जुन उहाँ बाहेक अरू कसैलाई थाहा छैन। त्यसको मतलब चाहिँ उहाँको सार्वभौमता, उहाँमा भएको सम्प्रभुता, अधिकार सम्पन्नता मान्छेले अनुमान लगाउने खालको थिएन, किनभने मान्छेले बुझ्नै नसकिने उहाँको अधिकार थियो, किनभने उहाँको नाम पनि कसैलाई थाहा छैन। हामी येशू ख्रिस्टको बारेमा जति धेरै कुरा जान्दछौँ, जति ठुलो कुरा सोच्दछौँ, त्यो पनि पुरा हुँदैन। उहाँ त्यति महान हुनुहुन्छ, हामीले उहाँको बारेमा जति ठुलो सोचे पनि हाम्रो कुरा अपुग्नै हुन्छ। मानिसको समाजले विचार गर्न, उहाँलाई पूर्ण रूपमा विचार गर्न सक्दैन, केवल पिता र पुत्र अनि पवित्र आत्मालाई मात्रै उहाँको बारेमा थाहा छ। त्यसैले स्वर्गमा चाहिँ प्रजातन्त्र हुँदैन, मेजोरिटी भोट हुँदैन, के भन्छ त्यसलाई, डेमोक्रेसी हुँदैन, त्यहाँ थियोक्रेसी हुन्छ। त्यहाँ परमेश्वरको व्यवस्था अनुसारको, नियम अनुसारको, उहाँको इच्छा अनुसारको, पवित्रतामा, सत्यतामा सबै कुरा हुन्छ। त्यसकारणले मण्डलीमा पनि हामीले डेमोक्रेसी हुँदैन भन्छौँ। परमेश्वरको वचन, पवित्र आत्माले हामीलाई के देखाउनुहुन्छ, हामी सबै त्यसमा सहमति हुनुपर्छ। त्यसैले मानिसहरूले भोट गरेर कसैलाई आउट, कसैले इन गर्न मिल्दैन। अब तेस्रो कुरा म अलिकति भन्न चाहन्छु, त्यसपछि सिधाउन चाहन्छु, अनि त्यो चाहिँ प्रकाश 19:13। तेस्रो कुरा चाहिँ येशूको क्रोध, उहाँ चाहिँ एकदम क्रोधमा आउनुहुन्छ। उहाँले रगत चोपलिएको पोसाक लगाउनु भएको थियो, उहाँको नाउँ परमेश्वरको वचन, त्यहाँनिर चाहिँ परमेश्वरको वचन थियो। 13 पदमा हामी त्यो देख्दछौँ, उहाँको नाम नै परमेश्वरको वचन थियो। 13 पद होइन होइन, यहाँनिर उहाँले रगतमा चोबलिएको पोसाक पहिरिनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। त्यो रगतमा चोपलिएको पोसाकको सम्बन्धमा र उहाँको नाम परमेश्वरको वचनको सम्बन्धमा हामी धेरै कुरा विचार गर्न सक्छौँ। अनि यहाँनिर वस्त्रको कुरा गर्दा चाहिँ तपाईँले यसैयाको पुस्तकमा, यसैयाले देखेको दर्शन 6 अध्यायमा हेर्नुभयो भनेदेखि त्यहाँ वस्त्रको कुरा छ। उहाँको वस्त्र त्यही किसिमको थियो, अनि तर त्यो पुरै रगतले ढाकेको थियो। तर येशू फर्कनुहुँदा, योचोटि शक्तिमा आउनुहुँदा, उहाँले पहिरनु भएको पोसाक चाहिँ रगतमा चोपलिएको मतलब चाहिँ के थियो त? त्यो रगतमा डुबिएको थियो। रगतको मतलब चाहिँ के हो भन्ने गर्दाखेरि चाहिँ त्यो रगत जो उहाँको लुगा रक्ताम्य थियो, त्यो येशू प्रभुले बगाएको रगत थिएन। यो कुरो महत्त्वपूर्ण छ। त्यो चाहिँ कसको रगत थियो त? मतलब यसले सङ्केत गरेको थियो कि उहाँ आउनु भएपछि सबैलाई स्वतर पारेर सबैलाई सखाप पार्नुहुन्छ, मार्नुहुन्छ, हत्या गर्नुहुन्छ, रक्ताम्य। त्यसकारण ती पापीहरू, उहाँको शत्रुहरूको रगत उहाँको पोसाकमा लागेको थियो। अनि त्यही कारणले नै यहाँनिर 14 पदमा लेखेको छ, स्वर्गमा सेनाहरू सेता, यहाँ कुन चाहिँ पदमा छ, यहाँनिर 15 पदमा, शक्तिमान परमेश्वरका क्रोधको दाख कुण्ड उहाँले कुल्चनुहुन्छ। यो दाख कुण्ड कुल्चिने भनेको चाहिँ अङ्गुरको रस निकालिने एउटा भाँडोमा कुल खुट्टाले कुल्चिनी चलन थियो, अनि त्यो खुट्टाले त्यहाँ कुल्चिँदा के हुन्छ त, त्यो पुरै त्यो दागको त्यो अङ्गुरको रसले चाहिँ पुरै जिउ भिज्छ नि त, पुरै त्यो प्रकारको कुरा त्यहाँनिर सङ्केत गरिएको छ। त्यस कारणले यहाँनिर मुख्य गरेर यो येसुको रगत के अरे कपडा रगतमा चोपलिएको जस्तो, त्यो चाहिँ पापीहरूको, उहाँको शत्रुहरूको, उहाँले जसलाई सखाप पार्नुहुन्छ, उहाँले जसलाई युद्धमा भस्म गर्नुहुन्छ, सबै भस्म हुन्छन्, एउटा पनि बाँच्दैन, तिनीहरूलाई सबैलाई नरकमा फालिन्छ। यो कुरो बाइबलमा छ। उहाँ आउनु भएपछि अनि उहाँ जब शासन गर्नुहुन्छ, उहाँसँगै ऱ्याप्चर भएका क्रिस्चियनहरूसँग 1,000 वर्ष, अनि त्यसरी उहाँ आउँदै हुनुहुन्छ। अनि प्रेरित पावलले पनि यो कुरालाई दोस्रो थिस्लुनीकि 1:7 वर्णन गरेका छन्। तपाईँलाई मैले दोस्रो थिस्लुनीकि 1:7, एकको साथमा यहाँ के लेखेको छ, यही कुरालाई, तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ, यो तब हुन्छ जब प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। यो येसु प्रभुको सेतो घोडामा युद्ध गर्न आउनुभएको, बल्दो आगोमा आउनुभएको, एक प्रकारले एउटा आगोको ठुलो डल्लो जस्तै खस्नेछ संसारमा, अनि त्यो जहाँ जहाँ पर्छ त्यो सबै खरानी भएर भस्म हुन्छ। यो कुरो यहाँ लेखिएको छ प्रियहरू, यो संसारको अन्त त्यस्तो छ, पापलाई नछोड्नेहरूको अन्त त्यस्तो छ। अनि यसको 8 पदमा के छ, परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रो प्रभु येसुको सुसमाचार नमान्नेहरूलाई उहाँलाई दण्ड दिनुहुन्छ, त्यो आगोले भस्म गर्नुहुन्छ। अनि यहाँनिर 1:9 के छ, तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्, अलग हुने। त्यसपछि 2 थिस्लुनीकि 1:10, जब त्यस दिन उहाँमा उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गरेका थियौ। यो चाहिँ विश्वासीहरूको लागि लेखिएको पद हामी यहाँनिर देख्दछौँ। त्यस कारणले प्रभुको उपस्थितिबाट, उहाँको सामर्थ्यको महिमाबाट अनन्त विश्वासमा चाहिँ उनीहरू विश्वास गर्नेहरूलाई चाहिँ लगिनेछ। अनि त्यो अवस्थामा स्वर्गबाट निस्किआएको आगोको डल्लो भकुण्डो जस्तो, जो पृथ्वीमा खसेको जस्तो आउँदछ, र त्यसले संसारको सबै कुरा, सबै दुष्टता अधार्मिकताका कुराहरूलाई चाहिँ भस्म पार्दछ। सबै मानिस जसले विश्वास गरेका छैनन् सबै भस्म हुँदछन्। डरलाग्दो कुरा छ। यी कुराहरू यसैयाले पनि यसैया 53:1-3 लेखेका छन्। अनि यहाँ यसैयाले चाहिँ प्रश्न गरेर सुरु गर्छ, त्यो भनेर हामी सिद्धाउँछौँ। 63, यहाँ के लेखेको छ, सदोमबाट बज्राबाट टाढा रातो रङले रङ्गाएका वस्त्रसित आउनुहुने को हो, यो प्रश्न होइन। यहाँनिर पनि रातो रङले रङ्गाएको, अघि त्यहाँ रगतमा चोपिएको होइन, यहाँ रातो रङले रङ्गाएको वस्त्रसँगै आउने को हो, रबाफिलो वस्त्र आफ्नो शक्तिको बढपनमा आउँदै गर्नुहुने को हो। अनि वास्तवमा यसको उत्तर चाहिँ धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थी म हुँ, यो चाहिँ यसको उत्तर चाहिँ यहाँ येशु प्रभु आफै हुनुहुन्छ भनेर हामी त्यहाँ देख्दछौँ। अर्को कुरा यसैया 53:2, किन तपाईँको पोसाक दाग कुण्डमा पेल्नेहरूले हरूको जस्तो रातो छ, त्यो पुष्प किन रातो छ भन्ने कुराको उत्तर चाहिँ यहाँ छ, मैले एक्लै दागकुण्ड फेले, जातिहरूमध्ये कोही पनि मसित थिएन, मैले रिसमा तिनीहरूलाई पेलेँ र मेरो क्रोधमा तिनीहरूलाई कुल्चेँ, तिनीहरूको जीवन रक्त मेरो पोसाकमा पहिरियो के अरे छापियो, र मेरो सबै वस्त्र रगतै रगत भयो। अब फेरि पनि तपाईँलाई मैले भन्दैछु, यो यसैया 63:3, येशु प्रभु संसारमा पहिलोचोटि आउनुभन्दा 750 वर्ष अगाडि, अहिले 2,000 वर्ष भयो, अब येशु प्रभु शक्तिमा, पहिला त ऱ्याप्चर हुन्छ त्यसपछि शक्तिमा आउनुहुन्छ, अनि त्यसपछि त्यो रगत लागेको पोसाक, अनि त्यो पोसाक चाहिँ कुन रगत लागेको रहेछ यहाँनिर, यहाँनिर छ नि ती ती पापीहरूको, ती शत्रुहरूको, जसलाई उहाँले मार्नुहुन्छ, जसलाई नाश गर्नुहुन्छ, यहीँ देख्नुहुन्छ। उहाँको क्रोधले तिनीहरूलाई नाश गर्नुहुन्छ, तिनीहरूको रगतले चाहिँ उहाँको वस्त्रमा रातो कुरा छापिन्छ। अनि यहाँनिर अर्को 33 को के 63 को 4 मा के छ, किनकि बदला लिने दिन मेरो मनमा थियो र मेरो उद्धारको वर्ष आएको थियो। अनि 6 मा पनि पढ्छौँ, अनि मेरो रिसमा मैले जाति जातिहरूलाई कुल्चेँ, मेरो क्रोधमा तिनीहरूलाई सताएँ, र मैले तिनीहरूको जीवन रक्त के भन्छ भुइँमा खनाइदिए। त्यसकारणले यहाँनिर हामीले यो कुरो प्रष्ट पाउँदछौँ, छेले यो रगतको कुराको कुरा चाहिँ हामी यसरी बुझ्छौँ। उहाँ बदला लिन आउनुभएको थियो, येसु सिद्ध हुनुहुन्छ, उहाँको बारेमा कुरा उहाँले कहिले पनि केही कुरा बदल्नु हुँदैन, तर उहाँले जे कुरा बोल्नुहुन्छ त्यो गर्नुहुन्छ। उहाँको न्याय र इन्साफ निष्पक्ष हुन्छ हुन्छ। अनि त्यस कारणले हामीले येसु प्रभुमा कुनै अन्धकार छैन। एउटा अर्को पद पढ्न चाहन्छु, जुन सन्देश हामीले उहाँबाट सुन्यो, युहन्नाले भन्दैछन् यहाँ तिमीहरूलाई सुनाउँछौ, त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अन्धकार अँध्यारो छैन। त्यसैले हामीले येसु प्रभुमा विश्वास गर्नेले हामीमा पनि अँध्यारो हुन्छ, अँध्यारो भने चाहिँ पाप कर्म, दुष्ट कर्म, खराबी, लुकाएको पाप। त्यसैले जसरी उहाँ ज्योतिमा हुनुहुन्छ हामी ज्योतिमा हुनुपर्छ। त्यसैले येसु प्रभु जे भन्नुहुन्छ त्यही हुनुहुन्छ। त्यसैले तपाईँ र मलाई त्यसैको निम्ति बोलाउनुहुन्छ। त्यसैले जब तपाईँ र म यो संसारमा जिउँछौँ, येसु प्रभु ज्योतिको परमेश्वर हुनुहुन्छ, उहाँमा कुनै अन्धकार छैन, उहाँले जे बोल्नुहुन्छ त्यो गर्नुहुन्छ। त्यसैले उहाँको वचनमा लेखिएको कुरा पुरा हुन्छ। त्यसैले हामी यो दण्डबाट, यो न्यायबाट बस्ने उपाय पश्चाताप गरेर येसुलाई विश्वास गर्ने। त्यस कारणले यो कुरालाई हामीले कहिल्यै पनि भन्न भुल्नु हुँदैन। जसले प्रचार गर्छ, जसले परमेश्वरको वचनको सेवा गर्छ, अथवा जो क्रिस्चियन हुन चाहन्छ, हामीले विश्वास गर्ने येसु चाहिँ ज्योतिको येसु, शक्तिशाली, सत्य र धार्मिकतामा जिउने, निष्पक्ष निसाब गर्ने येसु, त्यसमा हामी विश्वास गर्छौँ। त्यसैले आज मेरो भन्नु यहीँ राख्न चाहन्छु। अरू एक दुईवटा पद थियो तर धेरै ढिला भइसक्यो। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। अनि